नमस्कार। रेडियो कार्यक्रम हाम्रो बोलीबाट प्रविधि संयोजनमा मिनर्वा बच्चाचार्यका साथमा म विद्या चौधरी। आदरणीय श्रोता, कार्यक्रम हाम्रो बोली हरेक हप्ताको आइतबार यसै समयमा तपाईँहरूको माझ रेडियो नेपालको मिडियम वेबका साथै एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98, 100 र 103 मेगाहर्ज र अनलाइनमा www.onlineradionepal.gov.np मा लगइन गरेर विश्वको जुनसुकै ठाउँमा बसेर हामीलाई सुन्न सक्नुहुन्छ। हाम्रो बोली कार्यक्रम फरक क्षमता भएका व्यक्तिहरूको सरोकार र सवालहरूमा केन्द्रित रहनेछ। हामी शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रिय सम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता वा विद्यमान अवरोधको कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढंगले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्तिहरूका सरोकार र सवालहरूलाई समेटेर कार्यक्रम लिएर उपस्थित भएका छौं। आशा छ कार्यक्रममा समेटेका सामग्रीहरूले अपाङ्गता भएका व्यक्तिहरू सामाजिक, आर्थिक, सांस्कृतिक, भौगोलिक तथा राजनीतिक दृष्टिकोणबाट समेत अति उत्पीडित र बहिष्करणमा परिएका वर्गको आत्मसम्मानमा अभिवृद्धि गर्दै सरल र सहज जीवनयापनका लागि उत्प्रेरित गर्नेछ। कार्यक्रमका बारेमा सुझाव, सल्लाह एवं प्रतिक्रिया दिई कार्यक्रमका विषयवस्तु चयनमा समेत यहाँहरूको सहयोग प्राप्त हुनेछ भन्ने विश्वास गर्दछौं। समाजमा अपाङ्गता भएका व्यक्तिको क्षमतालाई नजरअन्दाज गर्ने प्रवृत्ति, अपाङ्गतालाई असक्षमतासँग जोड्ने पुरातन मानसिकता लगायत भौतिक संरचना, यातायात र संचार प्रणालीहरू अपाङ्ग मैत्री नभएका कारणले अझै पनि उत्पादनशील क्षेत्रमा आउन सकेका छैनन्। अपाङ्गता भएकै कारणले समाज र समुदायमा हुने विभिन्न किसिमका भेदभावका कारणले अगाडि बढ्न नसकेको अवस्था छ। आजको कार्यक्रम हाम्रो बोलीमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव राजु बस्नेतसँग कुराकानी गर्दैछौ। महासचिवज्यू, कार्यक्रम हाम्रो बोलीमा हार्दिक स्वागत छ।
धन्यवाद।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले के कस्तो काम गर्दै आएको छ?
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले चाहिँ अपाङ्गता भएका व्यक्तिहरूका समग्र अधिकारको बारेमा, विशेष गरी आवाजलाई सम्बन्धित ठाउँसम्म पुग्न र त्यस पछाडि त्यसको नीति निर्माण तहमा, त्यस पछाडि योजना बनाउने तहमा, कार्यान्वयन गर्ने तहमा चाहिँ प्रतिनिधिको रूपमा अथवा प्रतिनिधि आवाजको रूपमा चाहिँ त्यहाँसम्म पुर्याउने चाहिँ महासंघले मुख्य काम गर्छ। र यी सँगसँगै मुख्य गरेर चाहिँ चारवटा मुख्य क्षेत्रहरूमा चाहिँ राष्ट्रिय अपाङ्ग महासंघले काम गर्छ। एउटा चाहिँ अघि भने जस्तै समग्र सवालहरूको बारेमा वकालत गर्ने, अर्को चाहिँ अपाङ्गता भएका व्यक्तिहरूको र अन्य सम्बद्ध निकायहरूको चाहिँ क्षमता विकास गर्ने, त्यस पछाडि चाहिँ अर्को जनचेतना जगाउने र हामीहरू चाहिँ यो सञ्जालीकरण गर्ने, नेटवर्क विस्तार गर्ने र अब अपाङ्गता भएका व्यक्तिहरूका अधिकारका लागि चाहिँ आवश्यक सञ्जालहरू निर्माण गर्ने काम गर्छौँ।
हाल नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको अवस्था कस्तो रहेको छ?
नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको अवस्था, अब यो त एकदम अलिकति भेग कुरा भयो होइन, अब तर अब हामीहरूलाई कुन दृष्टिबाट, कुन परिप्रेक्ष्यबाट हेर्ने, अब शिक्षाको, स्वास्थ्यको, रोजगारीको अथवा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूको चाहिँ समग्र लाइफ स्टाइलको अब के बारेमा चाहिँ कुराकानी गर्ने हो, त्यसमा भर पर्ने कुरा हो जस्तो लाग्छ मलाई होइन। अहिले यति बेर चाहिँ यदि कुराकानी गर्ने हो भनेदेखि हामीहरूको सबभन्दा बढी समस्या चाहिँ यो कोभिडको कारणले अपाङ्गता भएका व्यक्तिहरूमा समग्र जीवनमै असर परेको छ। त्यसमध्ये पनि वैकल्पिक शिक्षाले को लागि जुन नेपाल सरकारले जे जति व्यवस्थाहरू गर्यो ती कुराहरूले चाहिँ अपाङ्गता भएका व्यक्तिहरूलाई खासै छुन सकेको छैन र कतिपय चाहिँ इन्टरनेट भएर पनि वैकल्पिक शिक्षाको चाहिँ उपभोग गर्न सक्ने अथवा वैकल्पिक माध्यमबाट हुने जुन पढाइमा सहभागी हुन सक्ने अवस्था चाहिँ छैन। र यति बेर अब यो सँगसँगै कोभिडको कारणले समग्र मानिसहरूले चाहिँ अब चाहेको सरकारले दिएको सुविधाहरू पनि लिन पाएको अवस्था छैन। र अब समग्र अवस्थाको कुराकानी गर्ने हो भनेदेखि चाहिँ अब सन् 2015 पछाडि चाहिँ समग्र अपाङ्गता भएका व्यक्तिहरूको लाइफ स्टाइलको बारेमा अरू कुराहरू चाहिँ त्यस्तो आएको छैन, त्यस्तो ठुलो अध्ययन अथवा रिसर्चहरू भएको अवस्था छैन। अब त्यति बेरको यदि कुरालाई आधार मान्ने हो त्यो भन्दा पछाडिका पनि केही सानातिना अध्ययनलाई हेरलाई चाहिँ मान्ने हो अथवा चाहिँ सीआरपीडी कमिटीले चाहिँ नेपाल सरकारलाई अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धिको कार्यान्वयनको अवस्थाको बारेमा सरकारलाई गरेको यदि सिफारिसको कुरालाई यदि हेर्ने हो भनेदेखि चाहिँ अहिले पनि धेरै अपाङ्गता भएका बालबालिकाहरू विद्यालयमा जान सकेका छैनन्, विद्यालयको पहुँचभन्दा बाहिर छन्। त्यहाँभित्र पनि अपाङ्गता भएका अतिथि बालबालिकाहरूमा पनि अझै मार्जिनलाई त्यहाँभित्र पनि पछाडि परेको बौद्धिक अपाङ्गता, अटिजम, हेमोफेलिया, श्रवण दृष्टिविहीन, मनोसामाजिक अपाङ्गता भएका चाहिँ बालबालिकाहरू अझै पछाडि परेका छन्। अझै त्यहाँभित्र पनि हेर्ने हो भने तीसभित्र पनि किशोरीहरू पछाडि परेका छन्। त्यो खालको चाहिँ समग्र अवस्था छ। यो चाहिँ एउटा समग्र शिक्षाको कुराकानी गर्ने हो भनेदेखि, र अर्को चाहिँ अब कतिपय चाहिँ अब किशोरीहरूलाई चाहिँ अब यो यौनजन्य हिंसाहरूले बेला बखतमा एकदम सताउने गरेको अथवा यौनजन्य हिंसाहरूमा चाहिँ एकदम त्यसले चाहिँ धेरै पीडित हुने गरेको अवस्थाहरू पनि छन्। अब सहायक सामग्रीको कुराकानी गर्ने हो भनेदेखि धेरै व्यक्तिहरूले 8 जना बराबर 1 जनाले मात्रै सहायक सामग्री पाएको चाहिँ अध्ययनले देखाउँछ। अर्को कुरा हेर्ने हो भनेदेखि चाहिँ बौद्धिक अपाङ्गता भएर मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूको अवस्था चाहिँ सामान्य अन्य नागरिकहरूको र अन्य अपाङ्गता भएका व्यक्तिहरूको भन्दा पनि अझै अप्ठ्यारो अवस्था छ। उनीहरू कतिले परिचय पत्र पाएका छैनन्, पहिचान भएको छैन, परिवारबाटै चाहिँ अपहरित भएका छन् भन्ने कुरा छ। र अर्को कुरा चाहिँ अब यदि मैले अघि भने सरकारका नाममै गरेको यदि सिफारिसको कुराकानी यदि गर्ने हो भनेदेखि चाहिँ अहिले पनि राज्यले प्रशस्त ऐन कानूनहरू बनाएका छन्। तर ती ऐन कानूनहरू बनाएको कुराहरूलाई चाहिँ सीआरपीडी कमिटीले स्वागत गरेको छ भने, तर ती ऐन कानूनहरूको कार्यान्वयनको अवस्था चाहिँ एकदमै कमजोर छ है भन्ने कुरा पनि त्यहाँनिर औल्याइएको छ। र ती ऐन कानूनहरूलाई अथवा ती कार्यान्वयन गर्नको लागि नीतिहरू बनाउनु पर्ने अथवा त्यही कार्यक्रमहरू बनाउनु पर्ने, बजेटहरू तर्जुमा गर्ने निकायहरूलाई चाहिँ अपाङ्गताको बारेमा जानकारी कम छ। त्यस्ता निकायहरूलाई चाहिँ एकदम क्षमता विकास गर र त्यस्तो किसिमको जनशक्तिहरू चाहिँ तयार गर, योजना बनाउने जनशक्तिहरू अहिले पनि त्यो बारेमा विज्ञ जनशक्तिहरूको चाहिँ एकदम कमी छ भन्ने कुरा छ। र न्यायमा पहुँच एकदम अपाङ्गता भएका व्यक्तिहरूको कम छ। र त्यस्ता ठाउँहरूमा विशेष गरी न्यायिक र अर्धन्यायिक निकायहरू होइन अदालतमा चाहिँ अब न्यायाधीशज्यूहरूको, त्यस पछाडि त्यहाँ अरू सम्बद्ध काम गर्ने कर्मचारीहरूको, अनि त्यस पछाडि पुलिसको, सेनाको लगायतको जति पनि अर्धन्यायिक निकायहरू छन् त्यहाँनिर पनि अपाङ्गताको बारेमा कम जानकारी छ। त्यस्तो चाहिँ गर्नुपर्छ, अझै बाँकी छ है भन्ने कुरा पनि सिफारिसले देखाएको छ। अर्को कुरो अहिलेको पत्र पत्रिकालाई हेर्ने हो भने कहिलेकाहीँ अब हाम्रो चाहिँ जनप्रतिनिधिहरू विशेष गरी हाम्रो माननीय ज्यूहरूबाटै कहिलेकाहीँ एकदम अपाङ्गता भएका व्यक्तिहरूलाई बिग्रेकोसँग भत्किएकोसँग त्यही दाजेर त्यही अब सदनमा अथवा व्यवस्थापिकामा विधायनहरूमा चाहिँ विभिन्न कुराहरू आउँछन्, कतिपय कानुनहरूमा आउँछन्, त्यसले हेर्दा चाहिँ जनचेतना चाहिँ एकदम ग्रासरुट लेभलको मात्रै होइन, माथिल्लो लेभलदेखि लिएर तलसम्म चाहिँ पर्याप्त जनचेतनाको चाहिँ खाँचो छ भन्ने कुरा चाहिँ प्रश्न हुन्छ।
अहिलेको अवस्था हेर्ने हो भने अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई अझ प्रष्ट पार्न, अपाङ्गता भएका व्यक्तिका अधिकारप्रति जिम्मेवार बनाउन राज्य र समुदाय स्तरमा राष्ट्रिय अपाङ्ग महासंघले कसरी काम गरिरहेको छ?
राष्ट्रिय अपाङ्ग महासंघले चाहिँ मैले अघि सुरुमा पनि भनेको थिएँ, जम्मा जम्मी कुनै पनि एउटा अभियान चलाउने संघ संस्थाहरूले गर्ने भनेको मुख्य 3 कामहरू हुन्। एउटा भनेको चाहिँ एकदम रोल मोडल र राम्रा कामहरू गरेर यस्तो काम उपयुक्त हुन्छ है भनेर राज्यलाई सघाउने, देखाउने र त्यसमा चाहिँ अरू समुदायलाई, अरू वर्गलाई त्यसप्रति अभिप्रेत गरेर त्यतापट्टि लाने एउटा काम हो। र अर्को काम भनेको चाहिँ राज्यले गरिरहेकै कामहरूलाई सघाउने हो, राज्यका उद्देश्यहरू, राज्यले जे बनाएका कानुनहरूको परिधिभित्र त्यसलाई सघाउने हो भने, अर्को राज्यले सामान्य अपाङ्गता भएका व्यक्तिहरूको अधिकार हनन कुनै निकायबाट भयो भने त्यसको खबरदारी गर्ने हो। त्यसका तर फेरि राज्यको सम्पूर्ण संयन्त्र नै चाहिँ फेरि संघ संस्थाले चलाउने कुरा त भएन। त्यस हिसाबले हामीहरूले गरेको कुराहरू भनेको चाहिँ हामी विशेष गरी प्रदेश सरकार र संघीय सरकार र चाहिँ स्थानीय सरकारसँग र विशेष गरी अझ संघ र प्रदेशसँग मात्रै, स्थानीय सरकारसँग राष्ट्रिय अपाङ्ग महासंघका 331 बढी सदस्य संस्थाहरू हुनुहुन्छ र अपाङ्गता महासंघ जस्तै अरू विभिन्न वर्गीय महासंघहरू छन्, ती संस्थाहरूले चाहिँ विशेष गरी काम गर्नुहुन्छ र त्यहाँ तलसम्म सदस्य संस्थाहरूले काम गर्नुहुन्छ र हामीहरूले चाहिँ पोलिसी लेभलमा बढी काम गर्छौँ। मैले अघि भने हामीले काम गर्ने सघाउने 4 मुख्य एरियाहरू छन्, ती 4 एरियाहरूमा हामी सघाउँछौँ। सरकारले बनाएका नीति कानुनहरूलाई चाहिँ अपाङ्गता मैत्री कसरी बनाउने अथवा चाहिँ प्रणालीलाई अपाङ्गता मैत्री कसरी बनाउने, सबै अपाङ्गता भएका व्यक्तिले सेवा सुविधा पाउने गरिकन कानुनहरू कसरी बनाउने र त्यो सरकारले बनाएका कानुन र ती प्रदान गरिएका सेवा सुविधाहरूलाई चाहिँ अधिकारको रूपमा अपाङ्गता भएका व्यक्तिले उपभोग गर्न पाएका छन् कि छैनन् त भन्ने त्यस्तो कुराहरूको चाहिँ अनुगमन गर्ने र कतिपय अनुगमनहरू हामी सरकार र हामी सँगसँगै पनि गरिरहेका हुन्छ। त्यसले गर्दाखेरि चाहिँ हामीहरूको रोल भनेको हामी कार्यान्वयनको तहमा के छ भन्ने कुरामा हामी बढी फोकस गर्ने भयौँ, योजना बनाउने कुरामा के छ भन्ने कुरामा फोकस गराउने भयौँ र हाम्रो योजना अनुसारको कार्यान्वयन भएको छ कि छैन भन्ने कुरामा चाहिँ फोकस हामी चाहिँ गरेर काम गर्छौँ। तर हामीहरू सिधै एकजना अपाङ्गता भएका व्यक्तिहरूका सन्दर्भमा उसका सवालहरू चाहिँ हामी लिन्छौँ, तर सर्भिसमा अथवा चाहिँ सेवाका लागि चाहिँ हाम्रो सदस्य संस्थाहरूले काम गर्नुहुन्छ, हामीले यसको मतलब राष्ट्रिय अपाङ्ग महासंघको सेवाको कामहरू गर्ने कुराबाट चाहिँ फेरि पन्छिन खोजेको होइन। किनभने महासंघले काम गर्ने महासंघको आफ्नो अब्जेक्टिभ अथवा चाहिँ आफ्नो उद्देश्य एकदम स्पष्ट छ, महासंघले के केमा काम गर्ने भन्ने कुरा हुन्छ। किन यो भनेदेखि यो कुरा गरेको भने सर्भिस सेवा त दिने निकायले सेवा दिन्छ, अधिकारको बारेमा कुराकानी गर्ने संस्थाले अधिकारको बारेमा कुराकानी गर्छ, त्यो दुईवटै काम एउटै ठाउँबाट गर्दा कहिले कहीँ हाम्रो चाहिँ एडभोकेसी शीतल हुन्छ भनेर हामी त्यसकारण त्यसरी चाहिँ काम गर्छौँ। र समग्र सरकारका विभिन्न तहहरूलाई क्षमता विकास गर्ने कुरा र हामीहरू अपाङ्गता मैत्री बजेट नीतिहरू बनाउने कुरामा र ती त्यसरी के अरे निर्दिष्ट गरिएका बजेट नीतिहरूलाई फेरि प्रभावकारी ढंगले कार्यान्वयन गर्ने कुरामा चाहिँ हामीले एडभोकेसी हुन्छ, हामी त्यसरी सँगै काम गर्छौँ। र यो मात्रै होइन, सरकारलाई हामीले यस्तो कुरा बनाउनु पर्थ्यो भने त्यस्ता कुराहरूमा हामी प्राविधिक हिसाबले हामी सहयोग पनि गर्छौँ, सुझाव दिन्छौँ, फिडब्याक दिन्छौँ, त्यसरी हामी सरकारलाई सघाउँछौँ पनि।
राष्ट्रिय जनगणना 2068 अनुसार नेपालमा कुल जनसंख्याको 1.94% अपाङ्गता भएका व्यक्तिहरू रहेका छन्। लामो समयदेखि सामाजिक विभेदमा परेको र सेवा सुविधा तथा अवसरहरूमा ज्यादै कम पहुँच भएको समूहको रूपमा पनि चिनिन्छ। समान आधारमा समावेशी शिक्षा लगायत समान पहुँचको लागि यहाँहरूले कसरी काम गर्दै हुनुहुन्छ?
68 जनगणना अनुसार चाहिँ अपाङ्गता भएका व्यक्तिहरू 5,13,321 छन्। तर यो संख्या चाहिँ पर्याप्त छैन भनेर हामी भनिरहेका छौँ, अथवा यो चाहिँ सामान्यतया विश्व स्वास्थ्य संगठन, विश्व ब्याङ्क लगायतका निकायहरूले गरेको सर्वेक्षणका आधारमा यो संख्या चाहिँ अझै 5 गुणासम्म वृद्धि हुन्छ अथवा चाहिँ बढ्छ। त्यस हिसाबले हेर्ने हो भने नेपालमा 30 लाख जति अपाङ्गता भएका व्यक्तिहरू छन् भनेर भन्न सकिन्छ। फेरि अर्को कुरो, केन्द्रीय तथ्याङ्क विभागसँगै एउटा 3-18 वर्ष उमेर समूहका बालबालिकाले चाहिँहरूको चाहिँ एउटा युनिसेफले एउटा अध्ययन गरेको थियो, त्यसले पनि के देखाउँछ भने 10.6% अपाङ्गता भएका व्यक्तिहरू छन् भनेको अहिले पनि ठुलो संख्यामा छन्। त्यसले गर्दा यो तथ्याङ्क आफैमा कम छ, यो तथ्याङ्क वास्तविक तथ्याङ्क लागि हाम्रो एडभोकेसी जारी छ, हामी कुराहरू गरिरहेका छौँ। अहिले पनि वासिङटन ग्रुप प्रश्नावलीको कुरा थियो, त्यो सम्भव भएन, तर पनि यसको प्रचार प्रसार र लगायतका कुराहरूले अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क चाहिँ पहिलेको भन्दा अझै बढी हुन्छ। किनभने लुकाउनुहुन्न, धेरै मान्छेहरूले चाहिँ भन्नुहुन्छ अब चाहिँ मेरो घरमा नै अपाङ्गता भएका व्यक्तिहरू हुनुहुन्छ है भन्ने सूचना दिनुहुन्छ भन्ने हामीले एउटा अपेक्षा गरेका छौँ, यसरी त्यो अगाडि बढ्छ भन्ने हामीलाई लागेको छ। र समग्रमा हामीहरूले अपाङ्गता भएका व्यक्तिहरूमाथि हुने विभेदका लागि हामीले केही कुराहरू एकदम रोल मोडलका लागि रूपमा पनि हामीले गरिरहेका छौँ। जस्तै हामीहरू प्रत्येक वर्ष चाहिँ 7 प्रदेशमा एकदम गम्भीर प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकार उल्लङ्घनका घटनाहरूलाई हामी कम्पाइल गर्छौँ, वार्षिक हामी प्रतिवेदनहरू चाहिँ निकाल्छौँ, र त्यसले हामीलाई आगामी दिनहरूमा सम्बद्ध निकायको ध्यान आकर्षण गराउने, वकालत गर्ने एउटा आधार बन्छ, त्यसरी कुराहरू पनि भइरहेको छ। र त्यो बाहेक हामी कतिपय यो अब राष्ट्रिय मानव अधिकार आयोग लगायत कतिसँग हामी सँगै सहकारी गरेर चाहिँ हामी काम गरिरहेका हुन्छौँ। र यो सँगसँगै अर्को चाहिँ सङ्घ प्रदेश र स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिहरूका बारेमा चाहिँ जनचेतना जगाउने खालका चाहिँ विभिन्न सामग्रीहरू, विभिन्न अडियो भिडियो साङ्केतिक भाषा सहितको इजी टु रिड सहितको यस्तो र त्यस पछाडि हामी केही चाहिँ पब्लिकेसनहरू मार्फत र हाम्रो राष्ट्रिय अपाङ्ग महासंघको सूचना दिनको लागि मुख्य भनेको चाहिँ हाम्रो वेबसाइट, हाम्रो पेज लगायतका र हामी कतिपय बेला चाहिँ ट्विटरहरूबाट पनि हामी त्यो सूचनाहरू चाहिँ हामी बाहिर प्रवाह गरिरहेका हुन्छौँ। र त्यसरी चाहिँ हामी त्यो विभिन्न यो चाहिँ जुन अपाङ्गता भएका व्यक्तिहरूमाथि गरिने जुन एउटा भेदभाव छ होइन, यो चाहिँ यो गैरभेद यो भेदभावलाई चाहिँ हटाउनको लागि चाहिँ हामी एकदम त्यसलाई न्यूनीकरण गर्नको लागि चाहिँ हामी प्रयत्नशील छौँ।
अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार सुनिश्चित गर्न व्यवस्था भएका ऐन कानूनहरूलाई व्यवहारमा कार्यान्वयन गर्न गराउन राष्ट्रिय अपाङ्ग महासंघले के काम गर्दै आएको छ?
हामीहरू चाहिँ भएका ऐन कानूनहरूको कार्यान्वयन गराउनको लागि मात्रै नभएर ऐन कानूनहरू चाहिन्छ भन्ने कुरादेखि हामी निरन्तर लागि परिरहेका हुन्छौँ। र ऐन कानूनहरू कार्यान्वयन गर्नको लागि हामीले 3-4 चाहिँ पार्टहरूमा हामीले कोभिडको समयमा बालबालिकाको छुट्टै त्यस पछाडि महिलाहरूको छुट्टै यस्ता खालका चाहिँ हामीले विभिन्न चाहिँ पोलिसी ब्रिफहरू अथवा यसलाई समीक्षाहरू त्यसलाई चाहिँ गरेर हामीहरूले चाहिँ अथवा त्यस्ता किसिमका चाहिँ पुनरावलोकनहरू चाहिँ विभिन्न पोलिसीहरूको तयार गरेर हामीले विभिन्न समय कहाँनिर ग्याप छन् भन्ने कुरामा पनि हामीले सरकारलाई सुझाव दिने गरेका छौँ भने त्यसलाई कार्यान्वयन गर्नको लागि हाम्रो प्रदेश कार्यालयहरूदेखि लिएर हाम्रो सदस्य संस्थाहरूले चाहिँ जिल्ला जिल्लामा मात्र नभइकन पालिका पालिकामा पनि त्यो अवेरनेसका कामहरू चाहिँ गरिरहनु भएको हुन्छ। र हामीहरू सामान्यतया यदि पुरानो भाषामा भन्नुपर्दाखेरि कानुनी साक्षरता अथवा कानुनको बारेमा अथवा अपाङ्गता भएका व्यक्तिको अझ कानुनभित्र अधिकारको बारेमा चाहिँ हामीहरू एकदम अडियो भिडियो र विभिन्न किसिमका माध्यमहरूबाट चाहिँ प्रचार प्रसार गरिरहेका हुन्छौँ भने अर्को चाहिँ सामान्यतया त्यो कानुनमा भएका अधिकारहरू उपभोग गर्नको लागि चाहिँ हामीसँग मानव अधिकारसँग सम्बन्धित एउटा हामीले आन्तरिक एउटा हाम्रो समिति नै छ, त्यो सातैपट्टिमा त्यसको चाहिँ संरचना छ, त्यहाँबाट चाहिँ हाम्रा ती सूचनाहरू सङ्कलन गरेर त्यससम्म चाहिँ हामीहरू हाम्रो एउटा हामीसँग इभिडेन्सहरू तयार गरेर हामी चाहिँ एडभोकेसी गर्ने कामहरू चाहिँ गरिरहेका हुन्छौँ, जुन हाम्रो त्यो संयन्त्र चाहिँ सातै प्रदेश र सङ्घमा पनि छ।
अपाङ्गता अधिकार सम्बन्धी महासन्धिले सुनिश्चित गरेका मानव अधिकारहरूको पूर्ण उपयोग गर्न पाउने वातावरण यहाँहरूले कसरी सिर्जना गर्दै हुनुहुन्छ?
हामीहरूले चाहिँ अपाङ्गता भएका व्यक्तिहरू र समग्र मानवकै मानवाधिकारको प्रत्याभूति गर्ने काम भनेको चाहिँ राज्यले हो र हामीहरूले त्यो कुरामा राज्यलाई सहयोग गरिरहेका छौँ र सारा राज्यलाई हामीहरू चाहिँ सहयोग गर्छौँ र हामीहरूले अपाङ्गता भएका व्यक्तिहरूको सामान्यतया मानवाधिकारको चाहिँ कुरामा हामी बेला बखतमा विभिन्न किसिमका चाहिँ घटनाहरू सबै कुराहरू चाहिँ हामी सङ्कलन गरेर चाहिँ हामी राज्यलाई बुझाउने काम गर्छौँ, त्यो इभिडेन्सहरूको कलेक्सन गर्छौँ र त्यसले चाहिँ उहाँहरूलाई आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने कुरा चाहिँ सहज बनाउँछ।
अपाङ्गता भएका व्यक्तिका सवालहरूलाई विकासका प्रक्रियाहरूमा समावेश गरी देशको समावेशी विकासमा योगदान पुर्याउन कस्तो पहल गर्नुभएको छ यहाँहरूले?
समावेशी विकासको लागि चाहिँ हामीले दुईवटा आयामहरूको तर्फबाट अझै समावेशी समग्र समावेशी विकास र त्यहाँदेखि समुदायमा आधारित समावेशी विकासलाई अथवा अझै अर्को भाषामा भन्नुपर्दा स्थानीय तहमा जहाँ अपाङ्गता भएका व्यक्तिहरूले जुन ठाउँबाट सेवा पाउनुहुन्छ त्यहाँनिर चाहिँ अपाङ्गता भएका व्यक्तिहरूका अधिकारहरू प्रत्याभूति गर्नको लागि हामीले तलसम्म त्यो किसिमको जनशक्तिहरू तयार गरेका छौँ। त्यहाँनिर चाहिँ हाम्रो विभिन्न स्थानीय तह प्रदेश तहका विभिन्न जनप्रतिनिधिहरूसँग सरकारवाला निकायहरूसँग यदि विकासको मुद्दामा अब जल र जमिनको मात्रै कुरा होइन अथवा चाहिँ हामीहरू सडक माटो र बाटोको मात्रै परिवर्तन होइन सामाजिक मुद्दाको पनि परिवर्तन हुनुपर्छ अथवा अपाङ्गता भएका व्यक्तिहरूमाथिको हुने विभेदलाई न्यूनीकरण गरेर समाजमा स्थापित गर्नु समाजमा अरू व्यक्ति समान भएर चाहिँ अन्य व्यक्ति सर चाहिँ हिन्दुल गर्न पाउने पनि विकास हो है भन्ने कुरामा चाहिँ समावेशी विकासलाई त्यस कारणको मुद्दामा अपाङ्गता समावेशी विकासको माध्यमबाट जानुपर्छ भन्ने कुरामा चाहिँ हाम्रो विभिन्न तह र तबकाबाट त्यो किसिमको एडभोकेसी भइरहेको छ, त्यो किसिमको जनशक्तिहरू उत्पादन भइरहेको छ।
अहिलेको शासकीय स्वरूप स्थानीय तहसम्म पुगिएको अवस्थामा समावेशी विकास लक्ष्यमा अपाङ्गता भएका व्यक्तिहरूको सवाललाई कहाँ कहाँ र कसरी समायोजन गर्न सकिन्छ?
जब शासन प्रणालीमा भएको परिवर्तनसँगै देशले धेरै कुराहरू नयाँ कुराहरू पाएको छ, स्थानीय तहले धेरै कुराहरू नयाँ कुराहरू पाएका छन् र कतिपय कुराहरू स्थानीय तहका जनप्रतिनिधिहरूले गरेका कुराहरूको लागि चाहिँ सलोट पनि गर्नुपर्ने हुन्छ, त्यति राम्रा कामहरू पनि भएका छन्। सबैमा होइन तर केही स्थानीय तहमा चाहिँ स्थानीय स्वायत्त शासन ऐनले जसरी अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूलाई परिवारबाट बाहिर निकाल्नको लागि उनीहरूको एउटा अभियान बढाउनको लागि आफ्नो सवाल आफ्नो नेतृत्व भन्ने कुराहरूको एउटा जुन व्यवस्था चाहिँ गरेको थियो र स्थानीय तहमा यसको मतलब अपाङ्गता भएका व्यक्तिहरूले काम गर्ने संघ संस्थाहरूमा जसरी बजेट विनियोजन हुन्थ्यो यो एकात्मक शासन प्रणालीमा संघीय शासन प्रणालीमा चाहिँ केही पालिकाहरूमा अथवा केही स्थानीय तहहरूमा त्यो समस्याहरू आउन थालेको छ। त्यसले गर्दाखेरि चाहिँ म के भन्न चाहन्छु भनेदेखि अपाङ्गता भएका व्यक्तिहरू भनेको समग्र त्यहाँ अपाङ्गताभित्र जात भात धर्म लिङ्ग कुनै केही पनि हुँदैन, यी सबै प्रकृतिका मान्छेहरू कोही न कोही भित्र अपाङ्गता हुन सक्छन्, त्यस कारणले यो सबैको साझा मुद्दा हो र त्यसलाई चाहिँ हामीहरूले यो समग्र विकासको मुद्दामा अन्य व्यक्तिहरूको लागि अहिले ठुल्ठुला कुराहरू अन्तर अपाङ्गता भएका व्यक्तिहरू अहिले पनि शिक्षा स्वास्थ्य लगायतका कुराहरूले सानातिना कुराहरू नै डिमान्ड छन्, त्यस कारण ती कुराहरूलाई ध्यान दिनुपर्छ भन्ने लाग्छ।
अपाङ्गता भएका व्यक्तिलाई बुझ्ने हाम्रो घर परिवार समाजमा कतिको परिवर्तन आएको छ?
आजभन्दा 20 वर्ष अगाडि फर्केर हेर्ने हो भने डेफिनेटली केही न केही परिवर्तन छ, तर अझै पनि अपाङ्गता भएका व्यक्तिहरूलाई अलिक परभन्दा पनि घरभित्र र छिमेकीहरूबाटै बढी विभेद हुन्छ भन्ने कुरा विभिन्न घटनाक्रमहरूले देखाउँछ, त्यस कारणले त्यसलाई न्यूनीकरण गर्नको लागि चाहिँ त्योसँग सम्बन्धित जनचेतनाका पर्याप्त कार्यक्रमहरू अथवा त्यो सम्बन्धी जनचेतनाका पर्याप्त कामहरू चाहिँ गर्नुपर्ने आवश्यकता देखिन्छ। यसमा कस्ता खालका मान्छेहरू भन्दा पनि अपाङ्गताभित्र पनि जो ह्विलचेयर युजर हुनुहुन्छ, ह्विलचेयर युजरभित्र पनि जो स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरू हुन्छ, बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, अटिजम, मनोसामाजिक, हेमोफेलिया, श्रवण दृष्टिविहीन भएका व्यक्तिहरू चाहिँ अझै अप्ठ्यारोमा परेका छन्। कहाँ भन्दा घरभित्रबाट कम्तीमा अरू अपाङ्गता भएका व्यक्तिहरूले घर परिवारमा विद्रोह गर्छन् र पनि बाहिर निक्लिन्छन्, तर यी वर्गहरू यस्ता भए जसले विद्रोह गरेर पनि बाहिर चाहिँ उहाँहरूको राम्रो किसिमको एक्सेस राम्रो किसिमको सञ्चार नहुँदाखेरि चाहिँ उहाँले विग्रह गरेर घरबाट बाहिर निक्लेर पनि आफ्नो अधिकारहरू चाहिँ पाउन सकिरहेको अवस्था छैन। त्यस कारणले यस्तो खालको लागि चाहिँ जसरी हामीहरूले एउटा आँपको रुख र एउटा चाहिँ केराको रुखमा यदि हामीले तुलना गर्ने हो भने आँपको रुखमा टेवा नदिकन पनि आँप फल्छ तर केराको रुखमा चाहिँ टेवा छ, केराको बोटमा चाहिँ खम्बामा टेवा दिनुपर्छ। किन त भन्दा केरा ढल्छ, किनभने केरा स्वाभाविक रूपले आफैले त्यसको बोट चाहिँ कमजोर हुन्छ। हो यस्तै गरिकन चाहिँ अपाङ्गताभित्र पनि मैले अघि भने जस्तै बौद्धिक अपाङ्ग, अटिजम, मनोसामाजिक अपाङ्गता, श्रवण दृष्टिविहीन, हेमोफिलिया लगायतका जुन सधैँ आफ्नो दिनचर्या चाहिँ अरूबाट परनिर्भर छ, उहाँहरूको लागि भनेको चाहिँ पर्याप्त जनचेतनाका कामहरू, उहाँहरूलाई बिस्तारो बाहिर निकाल्नका लागि अन्य सहयोगहरू र परिवार सहायताका चाहिँ कामहरू कार्यक्रमहरू चाहिँ चाहिन्छ।
अहिलेको वर्तमान अवस्थामा अपाङ्ग मैत्री समाजको परिकल्पना कसरी गर्न सक्छौ त हामी?
यसको लागि चाहिँ हामीहरूले सपना देख्नुपर्छ पहिलो कुरा चाहिँ, र त्यो सपनालाई साकार गर्नको लागि हामीहरूले तिनवटै सरकारका तिनवटै अङ्गहरूले चाहिँ एउटा रुजुसूची तयार गर्नुपर्छ अथवा केही इन्डिकेटरहरू तयार गर्नुपर्छ, र ती इन्डिकेटरहरूलाई फुलफिल गर्नको लागि एक्टिभिटिजहरू अथवा क्रियाकलापहरू तयार गरेर चाहिँ हामीले गर्न सक्छौँ। भनेको हामीहरूलाई जसरी एक किलो चिनी हो भन्नको लागि हाम्रो काँटाले अथवा चाहिँ हाम्रो ढकले निर्धारण गरे जस्तै, यति कुरा भयो भने चाहिँ अपाङ्गता समावेशी चाहिँ गाउँ बन्छ, अपाङ्गता समावेशी समाज बन्छ भन्ने कुराको पहिले चाहिँ हामीले रुजुसूची तयार गर्नु पर्यो। त्यसको आधारमा अनि बल्ल यसलाई हामी काम गर्न सक्छौँ। त्यसैले अब बिस्तारो ती सबै तहका सरकारहरूले आफ्ना पालिकामा अपाङ्गता भएका व्यक्तिहरूको लागि पालिकाको चाहिँ नीति के हो, पालिकाको सपना के हो, त्यो चाहिँ अब डकुमेन्ट अथवा त्यो किसिमको चाहिँ भिजन तयार गरेर अगाडि बढ्यो भने पक्कै पनि यहाँ गन्तव्यमा पुग्न सकिन्छ।
उहाँहरूलाई सम्मानपूर्वक बाँच्नका लागि हामीले समाजलाई के कसरी परिवर्तन गर्न सक्छौ होला, हाम्रो तर्फबाट के गर्न सकिन्छ होला त?
समाज भनेको आफैमा एउटा शब्द सानो भए पनि यो यसभित्र चाहिँ संसार लुकेको छ, र समाज समय ठाउँ अनुसार चाहिँ हामीले यही भनेर भन्दाखेरि त्यो समाज काठमाडौँको समाज, हुम्लाको समाज, बर्दियाको समाज, इलामको समाज, झापाको समाज एकदम फरक फरक खालको हुन्छ। त्यस कारणले त्यो चाहिँ आफ्नो समाजको आफ्नो रहन सहन त्यहाँको वेशभूषा लगायतका कुराहरूलाई ध्यान दिएर त्यो सम्बन्धी पर्याप्त जनचेतनाका कामहरू चाहिँ गर्नुपर्छ, र त्यो सँगसँगै अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास गर्नुपर्छ।
यस्ता व्यक्तिहरूलाई समाजमा स्थापित गर्नका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालले के कस्तो कामहरू कार्यक्रमहरू गर्दै आएको छ?
अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा स्थापित गर्नको लागि अथवा पुनर्स्थापित गर्नको लागि चाहिँ राष्ट्रिय अपाङ्ग महासंघले चाहिँ पोलिसी बनाउन काम गर्न सहयोग गर्छ, र त्यो बीचमा त्यस्ता मान्छेहरूलाई चाहिँ सरकारको अथवा त्यो सम्बन्ध निकायसम्म पुर्याउने कुरामा चाहिँ पुलको काम गर्न सक्छ, र त्यस्ता चाहिँ पुनर्स्थापना केन्द्रहरू अथवा त्यसरी चाहिँ बनाएका संरचनाहरू ठिक छन् कि छैनन् अथवा चाहिँ उनीहरूको अधिकारहरू त्यहाँनिर चाहिँ स्थापित हुन्छन् कि हुँदैनन्, र अपाङ्गता भएका व्यक्तिहरूको लागि चाहिँ पहुँचयुक्त छ कि छैन भन्ने कुराको त्यो मापदण्ड हरू चाहिँ बनाउने र तपाईँ त्यो अनुसारको चाहिँ अनुगमन मूल्याङ्कन गर्ने काम चाहिँ राष्ट्रिय अपाङ्ग महासंघले गर्न सक्छ। त्यो बाहेक हामीहरूले राष्ट्रिय अपाङ्ग महासंघले चाहिँ सरकारलाई अथवा चाहिँ जुन निकायबाट त्यो सेवा सुविधा दिइरहेको त्यो निकायमा चाहिँ हामीले सहयोग गर्न अथवा त्यहाँ चाहिँ हामीले सहजीकरण गर्न सक्छौँ।
अपाङ्गता भएका व्यक्तिहरूलाई दिगो टिकाउका लागि कुनै रोजगारीको व्यवस्था गरेको छ त?
यस्तो होला जस्तो लाग्छ मलाई। सुरुमा पनि मैले भनेको थिएँ राष्ट्रिय अपाङ्ग महासंघ नेपाल आफैमा कुनै सबैलाई सेवा सुविधा दिने निकाय नभइकन यो सरकारको विभिन्न तह र तब्काहरूमा अपाङ्गता भएका व्यक्तिहरूको आवाजलाई त्यहाँसम्म पुर्याउने एउटा प्रतिनिधिमूलक संस्था र हामी त्यसका प्रतिनिधिमूलक व्यक्तिहरू हौँ र जिम्मेवार व्यक्तिहरू हौँ। त्यस कारणले त्यस्ता खालका सेवा सुविधा कहाँ कुन ठाउँ र कसरी दिनुपर्छ भन्ने कुराको हामी एडभोकेसी गर्छौँ हामी आफैले दिने भन्दा पनि, तर अवस्था के छ त भन्ने कुरा पनि अर्को पाटो, हामीले गरेको परिणाम के आयो त भन्ने पनि अर्को पाटो हुनसक्छ। त्यसरी हेर्दाखेरि अहिले मानिलिउँ 62 सालदेखि 68 सालसम्म चाहिँ निजामतीमा करिब 800 जनामा अपाङ्गता भएका व्यक्तिहरू रोजगारी पाउनुभयो, धेरै सङ्घ संस्थाहरूमा रोजगारी पाउनु भएको छ, कतिपय रोजगार अरूलाई दिएर पनि बस्नु भएको छ। एकजना अपाङ्गता भएका व्यक्तिले आफ्नो कम्पनी आफ्नो त्यो संस्थान प्रतिष्ठान चलाएर आमदानी गरेर महिनाको 5-10 लाखसम्म सरकारलाई ट्याक्स बुझाउने साथीहरू पनि हुनुहुन्छ। यसको मतलब अपाङ्गता भएका व्यक्तिहरूलाई सधैँ अर्काले गरिदिनुपर्छ भन्ने होइन, अन्य व्यक्तिहरूलाई जस्तो आफूले केही गर्नको लागिसम्म त्यो किसिमको टेवा पनि दिनपर्ने पनि हुन सक्छ। त्यस कारणले रोजगार र स्वरोजगार भनेको चाहिँ सधैँभरि रोजगारी कसैले दिए कसैलाई हात थाप्ने भन्दा पनि यसलाई सिर्जना कसरी गर्न सकिन्छ भन्ने कुरामा सबै तह र तब्काबाट चाहिँ यसको बारेमा समन्वय गर्नुपर्छ भन्ने चाहिँ लाग्छ।
हामी कार्यक्रमको अन्त्यमा छौँ, अन्त्यमा अपाङ्गता भएका व्यक्तिहरूप्रति यहाँको सुझाव के रहन्छ?
अपाङ्गता भएका व्यक्तिहरूका लागि चाहिँ म के भन्न चाहन्छु भने अधिकार भन्ने कुरा कहिले पनि संसारमा आफै आउँदो रहेनछ होइन, यो चाहिँ हाम्रो अभ्यासलाई हेर्दाखेरि चाहिँ अधिकार जहिले पनि दावी गर्नुपर्छ। उदाहरणको लागि 50% गाडी भाडामा जुन हाम्रो चाहिँ छुट छ त्यस्तो छुट्टिनको लागि चाहिँ हामी अभियन्ताहरू अग्रपङ्क्तिमा भएका व्यक्तिहरूबाटै सुरुवात गर्नुपर्छ र हाम्रा अधिकारहरूको लागि कारण गर्नको लागि हाम्रो शासन प्रणाली रूपान्तरण भएको छ। अब सिंहदरबारले भनेर सबै प्रदेश सरकारहरू र स्थानीय तहका सरकारहरूलाई अब त्यो निर्देशनले मात्रै अब हुँदैन, संवैधानिक हिसाबले नै स्वायत्त भइसके पछाडि हामीले आफ्नो ठाउँमा आफ्नो तहमा आफ्नो तबकामा चाहिँ यो सम्बन्धी चाहिँ जनचेतना, यो सम्बन्धी खोज, यो सम्बन्धी अनुसन्धान र यसका लागि पर्याप्त जनवकालत चाहिँ गरिरहनुपर्छ। र अर्को त्यति मात्र नभइकन यो अपाङ्गता भएका व्यक्तिवर्गको तर्फबाट हो भने फेरि पनि सरकार लगायतका आम नागरिक समक्षमा के अनुरोध गर्न चाहन्छु भने हामी सीआरपीडी अथवा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धिको पक्ष राष्ट्र भएका छौँ भने त्यो सन्धिको चार नम्बर चाहिँ धारामा के लेखेको छ भने राज्य पक्षको दायित्व भनेको छ। त्यस कारणले यी अधिकारहरू स्थापित गर्न, यी अधिकारहरूको लागि पुरा गर्नको लागि राज्यको दायित्व, राज्य भनेको हामी राज्यका नागरिकहरू हौ, त्यस कारणले हामीले यो सवाल सबैको साझा सवाल भएकोले सबैले मिलेर काम गर्नुपर्छ र सबैले मिलेर समस्यालाई न्यूनीकरण गर्नुपर्छ भन्ने म अनुरोध गर्न चाहन्छु।
हस्, यहाँलाई महत्वपूर्ण समयको लागि कार्यक्रम हाम्रो बोली र रेडियो नेपालको तर्फबाट एकदमै धेरै धेरै धन्यवाद छ।
हस्, धन्यवाद। अपाङ्गता भएका व्यक्तिका आवाजहरूलाई अथवा अपाङ्गता भएका व्यक्तिका समस्याहरूलाई आम श्रोता समक्ष पस्किनको लागि रेडियो नेपालबाट जुन पहल गर्नुभएको छ, जुन यहाँहरूले इनिसिएसन लिनुभएको छ, यसको लागि पनि म राष्ट्रिय अपाङ्ग महासंघ लगायत समग्र अपाङ्गता भएका व्यक्तिहरूको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद।
सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो बोली। आजको कार्यक्रममा हामीले राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव राजु बस्नेतसँग कुराकानी गर्यौं। कार्यक्रमका विषयमा केही जिज्ञासा, सल्लाह, सुझाव र प्रतिक्रिया भए हाम्रो बोली radionepal@gmail.com मा पत्राचार गर्नुहोला। आजको लागि हाम्रो बोली रेडियो कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। आउँदो आइतबार यही समय भेट हुने बाचाका साथ प्राविधिक सहकर्मी मिनर्वा बज्राचार्य र म विद्या चौधरी विदा हुन्छौ। नमस्कार, शुभरात्रि।
Chaka.